الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين وعلى آله وأصحابه أجمعين وعلى من تبعهم بإحسان إلى يوم الدين أما بعد قال النبي صلى الله عليه وسلم الإيمان بضع وسبعون شعبة أولها قول لا إله إلا الله وأولها قول لا إله إلا الله وأدناها إماتة الأذى عن الطريق والحياء من الإيمان كما قال عليه الصلاة والسلام. قابل احترام بزرگوں بھائیوں معزز نوجوانوں, فکر کی دو قسمیں ہیں, ایک فکر دنیا ایک فکر دین. ایک فکر مال ایک فکر اعمال, ایک فکر ایمان ایک فکر سامان, ایک فکر تکمیل شہوات اور ایک فکر تکمیل ربانی مرضیات. یاد رکھیے اس میں سے ایک فکر اچھی ہے ایک فکر خراب ہے, دو فکروں میں سے ایک فکر اچھی اور ایک فکر خراب. دنیا میں اپنے ساتھ میں مختلف قسم کے حالات لگے ہوئے ہوتے ہیں, دنیاوی نقطۂ نظر, جسمانی نقطۂ نظر, طبعی نقطۂ نظر سے مختلف قسم کے حالات اپنے اوپر آتے ہیں. دنیاوی معاملات میں ہماری خواہش ایسی تھی ایسا نہیں ہوا بلکہ ایسا ہو گیا. دنیاوی نقطۂ نظر سے ہماری خواہش یہ ہے کہ ایسا ہو, پتا نہیں ویسا ہوگا کہ نہیں ہوگا. مال میں اتنا چاہ رہا تھا اتنا نہیں ملا اس کا غم, میں اتنا مال جمع کرنا چاہ رہا ہوں پتا نہیں ملے گا کہ نہیں ملے گا اس کی فکر, میں یہ سامان کا آنسو مندا نہیں مل سکا اس کا غم, یہ سامان چاہ رہا ہوں پتا نہیں ملے گا کہ نہیں ملے گا اس کی فکر. میری صحت پہلے ایسی رہنا تھا ویسی نہیں رہی اس کا غم, پتا نہیں آئندہ کیسی رہیں گی اس کی فکر, کبھی آرام کی زندگی نہیں بسر کر سکا اس کا غم, اب آئندہ بھی آرام کی زندگی ملیں گی نہیں ملیں گی اس کی فکر. یہ فکروں کے بارے میں فرمایا گیا ہے کیا ہونا تھا جو کچھ ہو چکا ہوگا جو کچھ ہونا ہے, اب فکروں سے دل آزاد رکھ, اللہ بس باقی حوص. اس کے واسطے تو یاد رکھ لینا یہاں ایسے رہے کہ ویسے رہے, وہاں دیکھنا ہے کہ کیسے رہے, یہ فکر نہیں لگا رہنا. باقی میری زندگی میں دین آیا کہ نہیں آیا, ایمان میں کمال آیا کہ نہیں آیا, یقین میں مضبوطی پختگی آئی کہ نہیں آئی, اعمال میں درستی آئی کہ نہیں آئی, دن بدن دینی اعتبار سے ترقی مل رہی ہے کہ نہیں مل رہی ہے, اللہ کی مرضیات بشوق پورا کر رہا ہوں یا کوتاہی ہو جا رہی ہے. دینی نقطۂ نظر سے فکروں کو کرتے رہنا یہ اچھی فکر ہے, دنیاوی نقطۂ نظر سے فکروں میں مبتلا رہنا یہ کوئی زیادہ اچھی فکر نہیں ہے. اس واسطے حضرت فرمائے فکروں سے دل آزاد رکھ, ہونا تھا جو کچھ ہو گیا ہوگا جو کچھ ہونا ہے. اپن ان کے ہیں انہوں کو ایسا رکھ لینا ہے کہ ویسا رکھ لینا ہو بول کے طے ہو رہا جانا ہو یا اندر ویسا ختم, انہوں یہاں کو کیسا دیکھنا چاہ رہے ہیں, بس میں ویسا ہی رہنا پسند کرتا ہوں. مرد یہ مولا ازما اولا سب سے اعلیٰ مرضی मौला अल्लाह की मर्जी क्या है वही सबसे आला चीज है बस। ये चीजों से तो फिक्रा खाली रहना बस, इसलिए कि यहाँ उनका कुछ देना नाकामी, कुछ देना कामयाबी की अलामत नहीं, कुछ नहीं देना नाकामी की अलामत, कुछ नवाजना अल्लाह के पसंदीदा होने की निशानी नहीं, कुछ 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 न देना ये अल्लाह के नापसंदीदा होने की अलामत नहीं। दुनिया में नाफरमानों को भी बहुत कुछ मिलता है, मिला है दुनिया में नाफरमानों को बहुत कुछ मिलता रहा है। फिरौन को मिला बहुत कुछ मिला, कारून को मिला, नमरूद को मिला, शद्दाद को मिला, हामान को मिला, है ना, क्योंकि अल्लाह के पसंदीदा होने की अलामत है। हजरत बिलाल है, हजरत अम्मार है, हजरत खुबैब है, हजरत अबू हुरैरा है, हजरत बिलाल है, असहाबे सुफ्फा है, कुछ भी नहीं था ना उनके पास, मगर अल्लाह के पसंदीदा कहने थे। दुनिया में कुछ मिलना कुछ ना मिलना ये कोई उनकी पसंद नापसंद की अलामत नहीं है। इस वास्ते इस लाइन की फिक्र ज्यादा नहीं करना है, एक ही फिक्र ज्यादा करना मेरे अंदर दीन कितना है, ईमान कितना है, आमाल कितने हैं, अल्लाह से ताल्लुक कैसा है, अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम से ताल्लुक कैसा है, उनकी इताअत कैसी है, उनकी इत्तेबा कैसी है, कुरान पाक पर मेरा कितना अमल है, अहादीस रसूल सल्लल्लाहु अलैहि वसल्लम पर मेरा कितना अमल है, मेरी इत्तेबा कैसी है, मेरी आखिरत की फिक्र कैसी है, आखिरत के में काम आने वाले अमाल मेरे कैसे हैं, ये फिक्र रहना। ऐसी फिक्रों के वास्ते ये बात याद रखना, फिक्रों से दिल आबाद रख, फिक्रों से दिल आजाद रख के बजाय क्या करना, फिक्रों से दिल आबाद रख। मुअज्जज़ दोस्तों, मुझे इस मौके पर जो बात अर्ज करने को ख्याल में आ रहा है वो ये है कि इस वक्त में हम लोगों का जो आमतुन्नास का जो मिजाज है उसके पेश नजर एक बात ये देखने में आ रही है, सुनकर दुख होता है, तकलीफ होती है, रंज होता है, फिकर दामनगीर हो जाती है, वो ये है कि दुनियावी लाइन की कुछ परेशानियां, जिस्मानी लाइन के कुछ आरिजे, बीमारियों की लाइन की कुछ शक्लें, तकलीफों की लाइन की कुछ सूरतें ऐसी पेश आ रही हैं लोगों को कि वो तकलीफों को नहीं बर्दाश्त करके, वो आवारिस को नहीं सह के, वो मुसीबतों को पर सब्र नहीं करके, तंगियों को बर्दाश्त नहीं करके, लोग दो किस्म के फितनों में मुब्तला हो जा रहे हैं। एक फितना है इर्तिदाद का फितना, बेदीनी का फितना, और दूसरा फितना है बेएतदाली का फितना, राह मुस्तकीम से हट जाने का फितना। ये दो में आजकल बहुत ज्यादा इब्तिला चल रहा है लोगों का। मसलन किसी शख्स को बीमारी लायक हुई, कुछ तकलीफें उसे दरपेश हुई, अब उसने इलाज कराया, फायदा नहीं हुआ, किसी कुरान और सुन्नत का इल्म रखने वाले, हुदूद शरा में रहकर दुआ वगैरह पढ़ने वाले से दुआ करा ली लेकिन फायदा महसूस नहीं किया, तो ऐसी सूरत में वो तकलीफ को बर्दाश्त नहीं करके ऐसी जगह चला जा रहा है, ऐसों के पास चला जा रहा है जिसके पास ईमान भी नहीं है, तौहीद भी नहीं है, इस्लाम भी नहीं है, ऐसा के पास चले जा रहे। और आप सुनकर हैरत करेंगे कि साहब जगह जगह जाके इलाज करा ले रहे हैं फिर भी फायदा नहीं हुआ, तो किसी दीन पसंद आदमी के पास में आए, उन्होंने उनको कहा कि इतनी मरतबा सूरह फातिहा पढ़ लो, उन्होंने भी पढ़ा, दुआ कर दी कि अल्लाह इसको अपने करम से शिफा दे दीजिए, उनको उस मरज से छुटकारा मिल गया। तो अब उनके गले में देखे तो ताबीज़ आए 25 किस्म की, एक एक को खोल के देखे तो किसी में कुछ किसी में कुछ, उसमें मूर्तियां और ये और वो सब रखे। अब बताइए कि भाई एक आदमी ने जिस्मानी थोड़ी सी तकलीफ बर्दाश्त नहीं की और ऐसे इकदाम कर डाले जो आदमी को ज़ाहिर है इस्लाम में भी बाकी रहना मुश्किल कर दे, किसी के रोजगार का मसला आया, कोशिश करे रोजगार नहीं मिला, तलाश करे नौकरी नहीं मिली, सरकारी नौकरी देके नहीं मिली, प्राइवेट नौकरी देके नहीं मिली, चलो अपनी लाइन छोड़ के कोई दूसरी मुलाजिमत कर लेंगे, दूसरे काम कर लेंगे, बल्कि वहां गए तो वहां भी नहीं पूछ के देखे कोई, तो वही जरूरत में कोई पूछ के देखा जी। और क्या बोला? ये बोला ऐसा करो कि तुम हम बोले ऐसा सुन ले हो, तुम्हारे को इतने पैसे भी देते, तब ये फ्लैट भी देते, ये मकान भी देते, वो दुकान भी लगा के दे देते, ये कारोबार लगा के दे देते। बोले ऐसा क्या सुनना? बोले तो इस्लाम छोड़ के ईसाइयत कबूल कर लेना। अब वो तगड़ी बर्दाश्त नहीं करके उधर चले जा रहे, गांव के गांव चले जा रहे, कोई और सूरत पेश आ रही, पैसे दे देते, शादी में मदद कर देते, ये कर देते वो कर देते, मगर फादिया नियत कबूल कर लेना, तो वो कबूल कर लेना, इस्लाम से हाथ धो लेना। और ये सुनकर मुझे बड़ी हैरत हुई कि बिलखसूस ये परेशानियों में मुब्तला लोगों को जिस किसी के पास पहुंचने की सूरत में उनकी परेशानियों से जाहिरी तौर पर कुछ इफाका महसूस हुआ, उसका जो नुक्ता नजर है उस नुक्ता नजर को आदमी कबूल कर लेना। अब उसको इससे कोई बहस ही नहीं है कि वह अहले हक में से है कि नहीं, अहले सुन्नत में से है कि नहीं, अहले इस्लाम में से है कि नहीं है। यह अलामत है इस बात की कि दीन की कीमत नहीं मालूम हो सकती, ईमान की अहमियत नहीं मालूम होगी, इस्लाम की अहमियत नहीं समझ में आई, अल्लाह और अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम से राबता और ताल्लुक और रिश्ते के उस्तुवार रहने की अहमियत क्या है वाज़ह नहीं होगी। जबकि नबी आखिर ज़मा खत्मी मर्तबत सैयदुल अव्वलीन वल आखिरीन सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया था कि ईमान इतनी कीमती चीज है, इतना बड़ा सरमाया है, साहिब ईमान को जो अल्लाह के पास इनाम मिलेगा वो ऐसी कई दुनियाओं से बड़ी होगी, बड़ा सिला हो। मालूम हुआ कि सबसे बड़ी दौलत तो ये थी। अब इसकी अहमियत नहीं समझ में आई, जरा सी तकलीफ में ईमान छोड़ दे रहा था। बात क्या है? बात असल ये है कि थोड़ी बहुत देर तकलीफ आई तो आदमी जरा बर्दाश्त कर लेता, उसके बाद मुसलसल आई चंद दिन तो जरा बेचैनी बढ़ जाती, जरा चलते रहे कुछ अरसे तक तो बहुत ही बढ़ जाती। अब जब जरा बहुत ज्यादा बढ़ गई तो अब ये समझता है कि भाई अब यहां से तो मिला नहीं है, हो सकता है कहीं और से मिल जाए। आप बताइए कि अल्लाह के दर के अलावा कहीं और से मिलने का अगर किसी को तसव्वुर आया तो तौहीद हाथ में है चलेगी। बात यह है कि उनकी हिकमत में अगर किसी को उसकी तकलीफ दूर करना होता है तो दूर होती है, और उनकी हिकमत और मसलहत में तकलीफ दूर करना नहीं होता है तो कोई सी भी तदबीर से दूर नहीं होती। उनकी हिकमत में मसलहत में कुछ अरसे के बाद तकलीफ दूर होना है, जब तक कि वो अरसा नहीं गुजरा उस वक्त तक दूर नहीं होती। हमारे खानदान का एक किस्सा सुनाऊ मैं आप लोग। एक मोहतरमा की तबीयत खराब हुई तो जिले में रहने वाले वहां के डॉक्टरों का इलाज करा लिए, कुछ फायदा नहीं हुआ। हैदराबाद में लाके बड़े दवा खानों में शरीक करे, कोई फायदा नहीं हुआ। एक से दो, दो से तीन दवा खाने बदले, कोई फायदा नहीं हुआ। बेजार हो गए दवा खाने से लेके घर को आ गए। घर को आने के बाद में घरेलू नुस्खों में से एक मोहतरमा का एक मशवरा आया कि साहब वो पेट का आ जाता था, थोड़े से खसखस बारीक पीस के उसके दूध निकाल के उसको पिलाओ, पिलाते थे सियों में। क्या मतलब, एक वक्त तक एक आजमाइश थी, एक इब्तला था, एक इम्तिहान था। जिस वक्त में परवरदिगार आलम को शिफा देने मकसूद थी वो वक्त आया और शिफा मिल गई। जब तक कि आता नहीं वो वक्त, किसी से कोई शिफा हासिल होने का सवाल ही नहीं पैदा होता। तो या तो उनके इल्म में, उनकी हिकमत में, उनकी मसलहत में, दुनिया में उस तकलीफ को उस पर बाकी रखना मकसूद होता है। तो लाख तदबीरें करो कोई फायदा नहीं, या हिकमत ने मसलहत ने फायदा पहुंचाना, तकलीफ को दूर करना होता है, लेकिन उसके वास्ते एक वक्त होता है, एक मुद्दत होती है। जब तक कि वो वक्त पूरा ना हो उस वक्त तक शिफा नहीं होती। जब वो वक्त आता है तो मामूली से उसके में फायदा हो जाता है। इसीलिए आप देखेंगे कि डॉक्टरी की तालीम पूरी एक ही पाए में रहती है ना, उनके फार्मूले मुतय्यन हैं, उनकी दवाएं मुतय्यन हैं, कंपनियां मुतय्यन हैं, एक ही तालीम पढ़ के आए सो रहते हैं। एक के पास गए दवा खाए कुछ फायदा नहीं हुआ, दूसरे पास गए खा लिया फायदा हुआ, तो नुस्खा उसका सेम ही रहता, जरा सा खाली नाम बदल के रहता। अगर ये दूसरे के पास फायदा हो गया ना, बात क्या है, फायदा है कि सुबह शिफा का टाइम आया था वहां पहुंच गए, मतलब शिफा का वक्त आया हो गया तो कहीं भी जाओ शिफा का मसला नहीं। एक लतीफा पेश आया था हमारे साथ में खैर नहीं आया, हमारे सामने आया। एक जिले से दूसरे जिले को जा रहे हैं, सामने हमारे एक बस जा रही है, उसके पीछे हमारी बस जा रही है। और जाके आबादी में बस स्टैंड की जगह ठहरने के बजाय पुलिस स्टेशन के सामने जाके ठहरेगी सामने की बस, और अतराफ से लोगों की भीड़ जमा होगी। हम समझे शायद की टक्कर वक्कर ये वो होगी कि आएगी, नहीं भाई वैसा कुछ भी नहीं हुआ, टक्कर नहीं हुई। और पुलिस स्टेशन के पास में जाके कई तो बस में पैसेंजर आ, सामने औरतों की सीट रहती, पीछे मर्दों की रहती। जो कोई बीमार आदमी था बेचारा, वो औरत की सीट पे बैठ गया चढ़ के, औरतें चढ़ के उसको बोल रहे हैं कि ये औरतों की सीट पे उठो तो उन्हें उठाने। उसी बस में कोई कांस्टेबल साहब भी थे, उसको शिकायत करेंगे देखो ये औरतों की सीट पे बैठा हूँ। तो उन्होंने जो है उनकी हिमायत में हमदर्दी में ऐसा हाथ पकड़ के, अरे उठिए औरतों की सीट पे कहीं को बैठा बोल के झटका दिया हूँ, ऐसा पकड़ के नीचे जो उन्होंने साहब गिरे तो हमेशा के वास्ते गिर गए। अब सीधा केस पुलिस स्टेशन, बस जाके सीधा वहां ठहर गई। यहां देखो किसका तभी दंग पकड़ गया था, झटका मारा तो चले जाता क्या हूं, मगर केस बन गया उसके ऊपर। क्या हुआ, इसके दंड पकड़ ऐसा पकड़ने से मरा, ऐसा नहीं फिर क्या, मैंने मरते से बदमे इन्हें पकड़ लिया। वक्त का मसला है भाई, परवरदिगार आलम के इल्म में, हिकमत में, मसलहत में, जिस वक्त में तकलीफ को दूर करना है उसी वक्त दूर होगी। अब उसको हम नहीं समझते हैं, उसके नतीजे में बेबर्दाश्त होकर आदमी ईमान का सौदा करता है, दीन का सौदा करता है, इस्लाम से हाथ धो बैठता है, मुर्तद हो जाता है, इर्तिदाद का शिकार होता है। बड़े फितने इस वक्त में दाखिली भी चल रहे हैं और खारिजी भी चल रहे हैं। या तो आदमी बेदीन और बददीन हो रहा, और या फिर आदमी राह एतदाल से हटकर इफराद या तफरीद के शिकार हो जा रहा, हद औसत पर कायम नहीं रह रहा, और उसके पीछे जो अनासिर काम कर रहे हैं वही आदमी की उसकी अपनी ख्वाहिशें, उसकी अपनी आरजुएं, उसकी अपनी तमन्नाएं, और उसका अपना एक सोच और फिक्र का अंदाज कैसा होना चाहिए वैसा होना चाहिए। और थोड़ी बहुत जो आजमाइश अल्लाह जल्ले शानहु की तरफ से आती है उसको बर्दाश्त न करना और शरीयत के हुक्म को पूरा न करना, उसके नतीजे में ये बेशुमार मसाइल खड़े हो जाते। और अकीदा इस कदर बोला, इस कदर कमजोर होता चला जा रहा है कि शैतानों को पैसे नहीं दिए तो जिंदगी तबाह हो जाती है। आजकल घरों में और पूजा करते करते कुछ और अब इलाज मुआलजे की ऐसी ऐसी शक्लें सूरतें लोगों ने बना डाली हैं जो तौहीद और ईमान से हटी हुई। इस वक्त कभी कभी अर्ज करने को जी चाहता है कि साहब खालिस कुरान में आई हुई तौहीद पर मुश्तमिल दुआएं, पुरानी आयात, नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की दुआएं, इसके जरिए से इलाज कर कोई आदमी करे ताकि लोग शिर्क और बुतपरस्ती से अपने आप को बचा लें, तो शायद इस वक्त के अहम कामों में से एक काम है। तरह से कर रहे हैं बेचारे बादलों के, उनसे पूछा जाएगा भाई कई को आप ये काम में लग गए, सब लोग शिर्क और बुतपरस्ती में गिरफ्तार हो जा रहे हैं छोटी सी मसाइल की वजह से। तो दोस्तों एक है दीन से ही आदमी का बरगश्ता हो जाना दुनियावी और जिस्मानी तकालीफ और परेशानियों की वजह से, जाहिर है कि ये तो सबसे ज्यादा खतरनाक चीज है। और दूसरा जो पहलू हमारी अपनी इस्लाह और तरबियत से मुतालिक है वो ये है भाई, जो ये जो हम अपने नफसानी ख्वाहिशात को पूरा करते हुए जो गुनाह का इर्तिकाब करते हैं उसके बारे में जरा सोचना कि जो फायदा हासिल हो रहा है गुनाह के करने से आपके अपने ख्याल में, आपके अपने ख्याल में इस वास्ते बोल रहा हूँ कि उसमें फायदा रहता नहीं है, उसके मुकाबले में गुनाह न करते तो वो फायदा बड़ा था कि ये फायदा बड़ा है। हमने मिसाल के तौर पर बदनिगाही कर ली तो वक्ती तौर पर एक अच्छी सूरत को देखकर थोड़ा सा नफ्स ने लज्जत महसूस कर ली, और एक ये है कि उस मौके पर हमने अपनी निगाह नीचे कर ली। निगाह ऊपर करना ये नफ्स के हुक्म पर हो गया और निगाह नीचे करना ये अल्लाह के हुक्म पर हुआ। तो निगाह ऊपर करने से जो नफा आपके अपने ख्याल में हासिल हुआ वो नफा बड़ा है, या निगाह नीचे कर लेकर अल्लाह का हुक्म पूरा करने पर हासिल होने वाला जो नफा है वो नफा बड़ा है, ये सोचना चाहिए। अब अगर ऐसा हो रहा है कि नहीं अल्लाह का हुक्म नजरअंदाज करके नफ्स के हुक्म को पूरा कर रहे हैं तो इसका मतलब ये हुआ कि अपने दीन का नुकसान कर रहे हैं अपनी दुनिया के वास्ते, ये भी तो खतरनाक ही जीना है। और ये बज़ाहिर छोटा खतरा है उसके मुकाबले में, इस वास्ते कि वो तो कुफर और शिर्क की सूरतें भी जो आपको बताई गई और ये गुनाह की सूरतें हैं जिससे आदमी ईमान से खारिज नहीं होता, लेकिन ये गुनाह करते 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 कहीं ऐसा ना हो कि उसकी नहोसत से फिर आदमी ऐसे काम कर बैठे जो आदमी को दीन और ईमान से महरूम कर दे, किसी से कुछ नाराजगी हो गई, गुस्सा आ गया, उसके नतीजे में जी में ये आया कि इसको ये सुनाऊं वो सुनाऊं, इसको ऐसा मारूं ऐसा पीटूं, नतीजे में ये भी सुना दिया और वो भी जी, और ऐसा भी पीट दिया और वैसा भी, तो क्या हुआ? जरा वक्ती तौर पर जज्बात को सुकून मिल गया, तस्कीन हो गई, जिसको कहते हैं साहब भड़ास निकल गई, है ना, इतना ही हुआ ना। लेकिन अगर गुस्से को पी जाता तो उससे हासिल होने वाला जो नफा था वो नफा बड़ा है कि ये नफा बड़ा है? जाहिर है कि गुस्से को पी जाने की सूरत में हासिल होने वाला जो नफा है वो नफा बहुत बड़ा है, اس نفع کے مقابلے میں جو آدمی وقتی طور پر اپنا غصہ نکال کر محسوس کر رہا ہے. نوجوانوں کے لیے کسی پر سے قبل بھی کسی موقع پر غالباً ہم نے سنایا تھا صاحب, ایک بچے کو ایک عورت نے بلایا, بچے سے مراد نوجوان بچے, وہ یہ سوچ کر کے بھائی شاید کوئی ایمرجنسی حالات پیش آ جاتے ہیں, گھر میں مردانہ نہیں ہوتا, شاید کچھ ایسی ہی ضرورت میں بلایا گیا ہے. تو پہنچ گیا کیا بات ہے, تو اندر بلا لیے اور دروازہ بند کر دیے اور اس سے کہنے لگے کہ تم کو ہماری خواہش جسمی, خواہش نفسانی, خواہش جنسی کی تکمیل کرنی ہوگی, اور اگر تم نے نہیں کیا تو تم کو ہم بدنام کر دیں گے. اب وہ بیچارہ پریشان ہو گیا کیا کروں. اس نے کہا اچھا ذرا مجھے کم از کم تالت پہ جانے کا موقع دیا گیا. کہا کہ ٹھیک ہے. وہ تالت خانے میں گیا اور گندگی لے کے جسم پہ مل لیا گیا. علاجت لے کر انہوں نے اپنے بدن اور اپنے کپڑوں پہ مل لیا اور اسی حالت میں باہر آ گیا. اس کو دیکھ کر اس نے کہا کہ یہ تو کوئی پاگل معلوم ہوتا ہے, دیوانہ معلوم ہوتا ہے. بڑی نفرت و حقارت کے ساتھ دروازہ کھول کے اسے باہر کر دی. وہ وہاں سے نکلا, سیدھا ایک نہر کے کنارے پر گیا, وہاں اسی حالت میں وہ پانی میں اتر گیا. اس نے بدن کو دھویا, کپڑے دھوئے. کہتے ہیں کہ اس کے بدن سے, اس کے کپڑوں سے خوشبو مہکنے شروع ہو گئی. تو وقتی طور پر ایک نفس کو لذت پہنچانے والی چیز کو اس نے دین کی نسبت پر قربان کیا تو اس کے نتیجے میں اللہ جل شانہ کو یہ ادا کس قدر پسند آتی ہے اس کا آپ اندازہ اس سے لگا سکتے ہیں کہ نبی رحمت صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ کل قیامت کے دن عرش کے سائے کے نیچے جو لوگ ہوں گے ان میں ایک وہ نوجوان بھی ہوگا جس کو کسی عزت والی خاتون نے اپنی طرف بلایا ہو اور وہ اس واسطے رک جائے کہ مجھے اللہ کا ڈر ہے, اللہ کے خوف کی وجہ سے وہ برائی سے رک جائے. یہ ادا اللہ کو اتنی پسند آتی ہے کہ اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا کہ القیامت کے دن عرش کے سائے کے نیچے اللہ اسے جگہ دے. تو ایک ہے وقتی طور پر آدمی کو حاصل ہونے والی راحت, لذت, نفع, فائدہ. جو راحت, جو لذت, جو نفع, جو فائدہ کہ اس کے اپنے خیال میں ہے وہ. اس لیے کہ اصل اندر کے احساس ہی ہے فائدہ, لذت, نفع سب اندر رہتا. پتا نہیں اب تک یہ عہدہ کھلا کہ نہیں کھلا, نہیں معلوم. لوگوں کسی بیمار کو بریانی لے آ کے دو جی, کڑوی ہے بول رہا بریانی کڑوی ہے. بریانی مزیدار رہتی جی, تو انہیں کڑوی ہے بول کے کہیں بولتا تھا. معلوم یہ ہوا کہ بریانی مزے کے ہونے نہیں ہونے کا مسئلہ بریانی میں کہ اندر کا نہیں ہے, اس کے اندر کا ہے. کھانے والے میں بھوک ہے, کھانے والے میں تقاضا ہے, کھانے والے میں اشتہا ہے, کھانے والے میں طلب ہے. تو سوکھی روٹی بھی مزے دار لگتی ہے. اور اگر نہیں اس کا ہی موقع مزہ خراب ہے تو باہر کی چیز میں کیا, جیسے کھانے پینے کی چیزوں کا مزہ پورا اندر رہتا باہر نہیں رہتا, ایسے ہی جو کچھ سمجھنے سمجھانے کا قصہ ہے نا وہ سب اندر کا ہے, باہر کا کیا بھی نہیں ہے. ہمارے حضرت صوفی صاحب رحمۃ اللہ علیہ کے خلیفہ تھے حضرت مولانا محمد حنیف صاحب قبلہ رحمۃ اللہ علیہ, پہلے خلفاء میں سے. ان کے بچے نے ایک دفعہ کہا کہ وہ ہمیشہ وہ ایک ہی قسم کے کپڑے, یہ لوگ کیا سمجھیں گے یہ وہ, اس قسم کے کا خیال ظاہر کر کے دوسرے قسم کی ذرا اچھی کوالٹی کے کپڑے سلانا بول کے آمادہ کرنے کے واسطے بولے. انہوں جواب میں بولے دوسرے کچھ بھی کیا بھی نہیں سمجھتے, یہ سب اپن ہی سمجھ لینے کا ہے. بالکل یہ قصہ تمام چیزوں کا ہے. کبھی کبھی خیال آ جاتا نوجوان کو برائی کی طرف سفر میں ذہن چل رہا، نفس چل رہا، جی چل رہا، خواہش بڑھ رہی، تقاضا ہو رہا، اب ایسی صورت میں اگر میں یہ تقاضے کو پورا نہیں کروں گا تو کیا ہوں گا، کیا ہوں گا، زیادہ زیادہ مر جائیں گا، اس سے بڑھ کے بھی کچھ ہوں گا، اس سے بڑھ کے تو کچھ نہیں ہوگا، زیادہ سے زیادہ مرے گا جی۔ اگر مرنے کا اب تک مرحلہ آ گیا ہو تو سننا نوجوان، اچھا حضرت حکیم اختر صاحب رحمۃ اللہ علیہ نے فرمایا کہ اس موقع پر اگر نفس یہ بولے گا کہ تو ایسا نہیں کریں گا تو مر جائیں گا، کیا بولنا تو مر بھی گیا تو نہیں کروں گا، کئی کو آپ لوگوں کو سمجھ میں آیا نہیں، آیا نہیں معلوم، ایسی کیا بات، ارے بھائی مرنا تو سب کچھ ہے نا جی، یہ کوئی نہیں مرنے کے واسطے بھی آیا، مرنا تو سبھی کو ہے، اب ایک مرنا ہے ان کا حکم پورا کرتے ہوئے، ایک مرنا ہے ان کی نافرمانی کرتے ہوئے، کیسا مرنا اچھا ہے بولو، ایسا مرنا اچھا ہے، حکم پورا کرتے، نوجوان بچہ بول رہا ہے حکم پورا کرتے کرتے مرنا یہ ہزار درجے اچھا ہے ایسا مرنے سے کہ جس میں اللہ کے حکم کی نافرمانی ہو، مرنا تو ہے کیسا بھی، اب دو حالتوں میں سے کوئی ایک حالت میں مرنا، حکم پورا کرتے ہوئے یا نافرمانی کرتے ہوئے، ایسا تو نہیں ہے کہ نافرمانی کرتے رہیں گے تو نہیں مریں گے، ایسا کچھ ہے، ایسا تو نہیں، جب مرنا ہی ہے تو ان کا حکم پورا کرتے ہوئے مرنا، اب کتنا ہی تقاضا پیسہ بھی کیوں نہ آیا ہو، ہم کو یہ دیکھنا چاہیے کہ ایک ہے دنیا کا نفع اور ایک ہے دین کا، ایک ہے دنیا کا نفع، ایک ہے آخرت کا، ایک ہے نفس کا مرضا اور ایک ہے اللہ کی رضا، بولے میں کون سی بڑی چیز ہے بھائی، نفس کا مزہ کیا، اللہ رب کی رضا، رب کی رضا سب سے بڑی چیز ہے، رضوان من اللہ اکبر، اللہ کی رضا سب سے بڑی چیز ہے، تو ایسی صورت میں یہ جو بار بار نوجوان بچوں کی طرف سے فون بھی آتے رہتے ہیں، کاپیوں میں بھی لکھ کے بتاتے ہیں، تنہائی میں مل کے بولتے ہیں صاحب یہ گناہ کی طرف بہت طبیعت چلتے رہتی، گناہ ہوتا، یہ ہوتا اور وہ ہوتا، اس سے چھٹکارا نہیں مل پا رہا، ارے بھائی یہ سوچنے سمجھنے کا، یہ تو اختیار کر کے رکھنا، آدمی جو آدمی اپنی اصلاح کا، اپنی تربیت کا آرزو مند ہے، خواہش مند ہے، اسے یہ چیز سوچنا چاہیے، ایسا تو نہیں ہے کہ اللہ پاک نے ایک چیز سے روکا ہے میں اسے پورا نہیں کر سکتا ہوں، جو کام میں کر سکتا ہوں اسی کا حکم دیا نا اللہ تعالیٰ، اگر میں کسی سے بچ سکتا ہوں تو ہی بچنے کا حکم دیے، اگر میں کسی کام کو کر سکتا ہوں تو ہی کرنے کا حکم دیے، ایسا کوئی حکم موجود نہیں ہے کہ جس کو ہم کر نہیں سکتے اور اللہ نے کرنے کو کہا ہے، اور ایسا کوئی گناہ نہیں ہے کہ جس سے ہم بچ نہیں سکتے اور اللہ نے بچنے کو کہا ہے، ایسا تو کچھ بھی نہیں ہے، جس سے بچ سکتے ہیں اسی سے بچنے کو کہا، اور جس کو کر سکتے ہیں اسی کو کرنے کو کہا ہے، پھر اس کے باوجود آگے جو مختلف قسم کی شکایتیں کرتے نا، یہ دراصل یہ مخالفت نفس کا حوصلہ نہیں رکھتے، مجاہدے کی ہمت نہیں کرتے، تقاضوں کو دبانے کا اہتمام نہیں کرتے، اور اس کا حکم پورا کرتے کرتے اس کو بنا دیے طاقتور، اپن ہو گئے کمزور، اب اس کے نتیجے میں اس کو یہ احساس ہوتا میں بچ نہیں سکتا، یہ سمجھتا ہوں ویسا کچھ بھی نہیں ہے، عادی بنا دیے نا نفس کو پورا کر کر کے اس کی خواہشوں کو، تو عادت زیادہ پڑی ہوئی ہونے کی وجہ سے اب اس کے خلاف کرنے میں دوسروں کے مقابلے میں اپنے کو کچھ مشقت زیادہ پیش آ سکتی ہے، بس اتنا تو ہوتا ہے، باقی بچ ہی نہیں سکتے، ایسا مسئلہ میں ابھی آپ کو بتایا گیا کہ صاحب موقع ملا آدمی کو نفسانی خواہشوں کی پورا کرنے کا، لیکن جب اللہ نے اسے بچانا چاہا اور اس نے اپنے آپ کو بچانا چاہا اور بچنا چاہا تو اللہ نے اس کو تدبیر سمجھا دی، ایک لڑکی کا نکاح ایسی جگہ ایسے گھرانے میں ہو گیا लड़की को मालूम हुआ कि साहब उस घराने की आमदनी जो है वो सही नहीं है, और उसी आमदनी में उसी कारोबार में ये मियाँ साहब भी शरीक हैं। बाद में उसको इल्म हुआ जब सब कुछ तय हो गया शादी के बाद में, जब रुख्सती का मसला आया तो वो लड़की शादी तो हो गई, हिजाब हो गया, कबूल हो गया, तरफ़ की आमदगी हो गई, सब कुछ हुआ, मगर वो घर में खाना वाना का मसला जो है वो ज़रा मुश्तबा है। तो उसने अपने घर से चने भुटाने की पोटली बन लेके गई और जाके मियाँ से बोली गई, क्या मैं ये घर का खाना नहीं खा सकती, अगर चूंकि मैं आपकी बीवी हूँ, इस हैसियत से आपके पास रहूँगी, साथ रहूँगी, ठीक है, लेकिन मैं ये घर में खाना नहीं खाऊंगी। अरे खाना नहीं खाएगी तो कैसा होगा, फिर कैसा जिएगी? इसने मैं चने पुटाने घर से ला ली हूँ, जब तक चला चला लेते हूँ फिर जाके ला लेते हूँ, मगर यहाँ का खाना तो नहीं खा। अरे अल्लाह की बंदी क्यों नहीं खाती? बोले कि यहाँ की आमदनी सही नहीं है, बोल के मालूम हुआ कैसा खाऊंगी मैं। इतना असर हुआ कि उन लोगों ने वो खराब कमाई ही छोड़ दी। अब यहाँ तो अपन लोग क्या देख रहे हैं, कैसी जगह देना बच्चियों को, ऊपर की आमदनी है कि नहीं है देख के देना। मुलाजिमत है, हाँ है, कितनी तनख्वाह है, इतनी है, 25,000 है, 50,000 है, इतनी छह नहीं और भी कुछ है, कुछ ऊपर की आमदनी है कि नहीं है। ऊपर की आमदनी जो अच्छी रहती जी तनख्वाह से तो बिल्कुल आँख बंद करो दे दो। ऐसे ही किसी घर में उठा के दे दिए करते ऊपर की आमदनी वाले को, तो वो साहब बद अखलाक निकले, रोजाना मारना पीटना बजाना तकलीफें पहुंचाना असियत रसानी दे मार रहे हैं तोड़ रहे हैं उसको, घर के सामने से गुजरे करते वो साहब जो बोले थे अरे ऊपर की आमदनी वालों को नहीं देना जी, बोल के उन्होंने भी और जीएसओ साहब दोनों मिलकर गुजर रहे थे, कहते मारपीट की आवाज आई तो क्या हुआ क्या हुआ, बोले तो वो जानने वाले साहब बोले कहते ये ऊपर की आमदनी है। भाई जब गलत खाएंगे खराब खाएंगे तो क्या काम अच्छे करेंगे? कुरान पाक में आया है, अल्लाह पाक ने फरमाया कुलु मिन अत्तैयिबात वअमलु सालिहा, पाकीज़ा चीजें खाओ और नेक काम करो। उलमा ने फरमाया कि नेक काम से पहले पाकीज़ा चीज खाने का हुक्म का मतलब ये है कि नेक कामों की तौफीक नेक पाकीज़ा रोजी के साथ में वाबस्ता है। पेट में हलाल रोजी जाएगी तो उससे हासिल होने वाली तवानाई और ताकत से नेक आमाल की तौफीक भी मिलेगी। अब ये जिंदगी में फैले हुए इस कदर पेचीदा गोशे हैं कि किस किस चीज की तरफ तवज्जो दिलाई जाए आदमी हैरान रह जाता है। वरना हम लोगों में से अक्सरियत पे एक बड़ी गलत फहमी हो गई कि साहब कुछ दो चार दिन के अमल कर लो बाकी जो जी में आया कर लो। ये वो दिन नहीं है जो दिन अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम लेकर आए, जो दिन कुरान और सुन्नत वाला दिन है, जिस दिन पर आखिरत की हमेशा हमेशा की सुरखुरी और सरबुलंदी है, और जिस दिन पर चलने में बड़े बड़े वादे हैं, वो दीन है जो अल्लाह के हबीब लेकर आए सल्लल्लाहु अलैहि वसल्लम। ऐसा नहीं कि दो चार अमल लेके आए बाकी आजादाना छोड़ दिया लोगों को। तो दोस्तों जो बात असल में अर्ज करने का ख्याल आया वो असल में ये है कि हम लोग वक्ती कुछ परेशानियों वक्ती तकलीफों वक्ती बीमारियों वक्ती आवारिस की वजह से उन तकलीफ दे हालात से छुटकारा हासिल करने के लिए एक तबका वो है जो तौहीद को छोड़कर शिर्क का इर्तिकाब कर रहा है, एक तबका वो है जो ईमान छोड़कर कुफ्र को इख्तियार कर रहा है, और एक तबका वो है जो दीन इस्लाम छोड़कर दूसरा दीन इख्तियार कर रहा है। इस तरीके से इर्तिदाद का लोग शिकार हो रहे हैं, محض وقتی طور پر پائی جانے والی تکلیفوں کی وجہ سے، یہ تکلیفیں بیماریوں کی صورت میں بھی ہو سکتی ہیں، یہ تکلیفیں روزی کی کمی کی وجہ سے بھی ہو سکتی ہیں، اور یہ تکلیفیں پاس پڑوس کے لوگوں کی اذیت رسانی اور تکالیف پہنچانے کے سبب سے بھی ہو سکتی ہیں، اور یہ تکلیف اپنے متعلقین کی جانب سے ستائے جانے کی صورتوں میں بھی ہو سکتی ہیں۔ غرض یہ کہ مختلف قسم کی تکلیفوں کی وجہ سے لوگ دین اسلام کو، توحید کو، ایمان کو چھوڑ رہے ہیں، اور ایک طبقہ وہ ہے جو وقتی طور پر پیش آمدہ انہیں احوال کو کہ بھئی اگر میں نفس کی نافرمانی کرتا، نفس کے خلاف ورزی کروں تو کتنا برداشت کروں گا۔ ایک مرتبہ اس کے خلاف ورزی کی تکلیف ہوئی، برداشت کر لی، دوسری مرتبہ اس کا تقاضا ہوا، اس کی خلاف ورزی کر لی، تھوڑی سی تکلیف ہو گئی، برداشت کر لیا۔ اب وہ یہ سمجھتا ہے کہ ایسا تکلیف کب تک برداشت کرتا رہوں، تو اس کی وجہ سے آدمی اطاعت والے راستے سے ہٹ جا رہا، راہ مستقیم والے راستے سے ہٹ جا رہا، راہ اوسط سے ہٹ جا رہا، افراد اور تفرید کا شکار ہو رہا، فرما برداروں میں سے نکل کر نافرمانوں میں شامل ہو جاتا۔ یہی حال روزگار کا بھی ہے، روٹی چٹنی کے ساتھ زندگی، پوری زندگی گزاری جا سکتی نہیں گزاری جا سکتی، خالی روٹی چٹنی سے پوری زندگی گزار سکتے نہیں گزار سکتے، چٹنی کا بھی اضافہ ہے، خالی روٹی سے گزار سکتے جی، یہ گھاس کھانے والے جو جانور رہتے نا، کیا کھاتے زندگی بھر؟ گھاس ہی کھاتے نا، صحت اچھی رہتی نہیں رہتی، صحت بھی اچھی رہتی۔ اب لوگ اپن لوگوں کی جو صحت خراب ہے، کئی کو معلوم ہے یہ مزوں کے پیچھے پڑنے کی وجہ سے ہیں، صحتوں میں جو خرابیاں ہیں کہ واسطے ہیں، وہ مزوں کا مزہ ہے، وہ اللہ جان بالکل سادی غذا کھانے والے لوگ ہیں، عام طور پر ان کی صحتیں اچھی ہیں۔ اب اس کے نتیجے میں اس پر اتفاق نہیں کرتے، نہیں یہ ہونا اور وہ ہونا اور وہ ہونا اور وہ ہونا، اور نہیں کمانے والے بچے بھی عادت ہو، کی بھی مزاج خراب ہو گیا، اس سلسلے میں مذاق خراب ہو گیا، ذوق خراب ہو گیا، کسی گھر میں دو دن اگر دال بنی تو پھر دیکھو ماں باپ کے اوپر ہی ریس ہو جا رہے ہیں بچے، کل بھی دال بنائے تھے اور آج بھی دال، اور یہ ان لوگوں کا حال ہے جو کما نہیں رہے ہیں۔ اب اس کے نتیجے میں خواہشیں بھی ابھر گئیں کہ نہیں صاحب ایک دن مرغ ہونا، ایک دن قیمہ ہونا، ایک دن کباب ہونا، ایک دن کوفتے ہونا، ایک دن شامی ہونا، ایک دن سکا ہونا، ایک دن بنا ہوا رہنا، ایک دن ذرا گرین رہنا جی۔ اس کے نتیجے میں اب یہ جو کما رہنا کافی نہیں ہو رہا، تو اس کے نتیجے میں کیا کرنا؟ ارے بھائی برداشت نہیں ہو سک رہا نا، اس وجہ سے آمدنی بڑھانا، آمدنی بڑھانے کے بعد سے کیا کرنا؟ اب وہی غلط قسم کے کام، راہ اعتدال کو چھوڑ دے رہے ہیں، بے راہی کا شکار ہو جائے۔ اس لیے بھائیو، جو باتیں ہمارے اکابر نے، اہل اللہ نے، بزرگوں نے، دین نے فرمائی ہیں، وہ سیدھی سیدھی سی ذہن میں رکھو، اثر کے بعد میں سنائی گئی وہی بات، وہی بات آپ کو آج آخر میں سنائی جا رہی ہے، وہ یہ کہ یہ اپنا دل کا جو رخ ہے نا، یہ مخلوقات کی طرف رکھنا ہی نہیں، اپنے دل کا رخ خالق کی طرف۔ دنیا کی چیزیں یاد نہیں رہنا، چیزوں کا بنانے والا یاد رہنا، دل کا رخ دنیا کی چیزوں کی طرف نہیں رہنا، کائنات کے بنانے والے کی طرف دل کا رخ رہنا۔ دنیا کی چیزیں، یہاں کی لذات، یہاں کے خواہشات، یہاں کے مزے اپنے مقصودات میں سے نہیں ہیں، ہمارا مقصود بس اللہ ہے۔ پوری زندگی نبی رحمت صلی اللہ علیہ وآلہ وسلم نے ایسی رکھ کر لوگوں کو بتلایا، قرآن پاک میں اس کا ذکر ہے، فرمایا ان صلاتی و نسکی و محیایا و مماتی للہ، میری نماز، میری قربانی، میرا جینا، میرا مرنا کس کے لیے؟ अल्लाह के लिए है बस। जब ये मिजाज बनेगा तो फिर इंशाल्लाह इस्लाह, तरबियत, तरक्की, रूहानियत, मारिफत सब कुछ हासिल हो सकती है। कहते हैं कि साहब जिक्र का पहला मरहला तो ये है कि 24 घंटे आदमी अल्लाह के जिक्र का आदी हो जाए, और दूसरे जिक्र का दूसरा मरहला वो है कि जिसके नतीजे में आदमी के दिल में किसी गैर की आमद और रब का किस्सा खत्म हो जाए और इस दर्जे परवरदिगार आलम की जात आली दिल में बैठ जाए कि हमेशा उसी तरफ ध्यान और तवज्जो रहने लगे। कहते हैं कि उसके बाद में ये चीजें खुलती हैं जिसको हमारे मशायख ने बयान फरमाई, जिसको हकायक कहते हैं, जिसको मारिफ कहते हैं, तब खुलते हैं। दिल का आईना साफ सुथरा होना तो फिर उसमें खुद ब खुद चमक आना शुरू हो जाती है। इस वास्ते मेहनत करके इसको चमका लेना। कारीगरी मशहूर थी कहते 2 मुल्कों वालों की, नक्श निगार बूटे इसमें उसमें सनत में हिरफत में बड़ी आपस में, हम बड़े नक्काश तुम बड़े नक्काश, हम बड़े मुसव्विर तुम बड़े मुसव्विर, हमारे पास फन ज्यादा तुम्हारे पास फन कम, इस पर बहस हुई तो तस्वीर के वास्ते वक्त का फरमा रवा बोला लेते कि ऐसा करो कि कौन बढ़ के है कौन बढ़ के नहीं है वो तो मुकाबला करे तो समझ में आएगा, बोले ना से थोड़ा ही समझ में आएगा। इस वास्ते ऐसा करो कि बीच में एक मोटा पर्दा लगाओ और इधर तुम अपना फन दिखाओ, इधर तुम अपना फन दिखाओ, एक दूसरे को खबर नहीं होना कौन क्या कर रहा। सुना थी जनाब मेहनत शुरू हुई, पहले 2 तरफ दीवार बना दी, इधर भी उन लोगों भी दीवार बनाई, उन लोगों ने भी दीवार बनाई, अब उसके ऊपर कारीगरी शुरू हो रही तो एक दीवार और नक्श निगार ये वो बढ़ के एक से बढ़ के एक और एक से बढ़कर एक कलर, गैर मामूली मेहनत कल से दराज तक की, और दूसरे लोगों ने अपनी दीवार पर मेहनत की, मुसलसल मेहनत की, और कौन क्या कर रहा है एक दूसरे को मालूम नहीं था। जब उन दोनों ने यूं कह दिया कि हमने अपना फन दिखा दिया, हमने अपना फन दिखा दिया, तो फरमा रवा आया तस्विया करने वाला और आगे कहा कि अच्छा ठीक है, अब दोनों के फन का मुशाहिदा हम लोग करेंगे, जब पर्दा डाला गया है ना इस पर्दे को बीच में से हटा दो। मुझे दबी इस पर्दा था, जब वो बीच में से हटा दिए तो सेम दिख रहा दोनों का सेम दिख रहा कर, ये भी वो भी। अरे कहता भाई बोले तो एक मुल्क वाले फूल बूटे पत्तियां रंग ये वो काफी दीवार पे मेहनत करके बनाया करते, यहाँ अपने पास मेहनत को नक्शो निकार कैसे कैसे है, हमारे आसारे कदीमा की मस्जिदों वगैरह में जाके देखे तो समझ में आता। और दूसरे लोग क्या करे, दूसरे लोग ये करे कि खाली वो दीवार के ऊपर मुसलसल घसते रह करते, घसके 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 आईना बना दिया आईना बस। तो एक चीज इजाफा थी इसमें, पूरा उनका नक्शो निगार ये दीवार खींच ली, उसके साथ साथ शाइनिंग भी इनके पास थी। अहलुल्लाह ने बुजुर्गों ने ये बताया कि भाई ये चीजों के पीछे मेहनत करने के बजाय इस दिल पर मेहनत करके दिल को साफ और शफाफ आईना बना लो, फिर देखो कि परवरदिगार आलम की जानिब से हकायक और मारिफ किस अंदाज के खुलते हैं। उसके लिए एक जिक्र है, जिक्र का एहतमाम करना, दूसरे अल्लाह की मर्जी को पेश नजर रखते हुए हमारी अपनी ख्वाहिशें अरमाने आरजुएं इन सब को एक वक्ती चीज समझते हुए उनकी मर्जी को मुकदम रखने का एहतमाम करना, और उनकी मर्जी को मुकदम रखने में हमारे अपने नफसानी मरबूबात को छोड़ना पड़ेगा, ख्वाहिशात को तर्क करना पड़ेगा, जी की मुखालफत करना पड़ेगी। ये थोड़ा सा मुजाहिदा है, ये करना है समझी, और बड़े फायदे के वास्ते छोटी तकलीफ बर्दाश्त करना आसान रहता है नहीं रहता। मजदूरा बोलते हैं मजदूरा, अरे सुबह से लेके शाम तक ये ईटा उठा लेते उठा लेते फिर लेते, क्या है तुम लोगों का फिस्सा, थकान वकान होगी बेजाई नहीं हो जाती तुम लोगों को? नहीं साहब, शाम को 500 रुपए मिल गए तो पूरी थकान चली जाती है। मामूली नफे के लिए बड़ी मशक्कत उनको हल्की लग रही, अल्लाह की जानिब से मिलने वाला इनाम हमारे नजदीक اس مشقت کے مقابلے میں ابھی بڑا ہوا ہونا کھلا ہی نہیں ہے دلوں کے اوپر. اس قدر افسوس کی بات ہے بھائی. بس بھائی ان چیزوں کی طرف توجہ دے, دھیان دے, حق تعالیٰ جل شانہ صحیح المعامل کی توفیق عطا فرمائے. ربنا لك الحمد كله ولك الشكر كله, ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم إنا نسألك علما نافعا ورزقا واسعا وشفاء من كل داء. اللهم اهدنا واهدي بنا واجعلنا من الراشدين, وصل وسلم وبارك على سيد المرسلين. الحمد لله رب العالمين.